لبيك لا شريك لك لبيك إن الحمد والنعمة لك الملك لا شريك لك لبيك اللهم لبيك لبيك لا شريك لك لبيك إن الحمد.
الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء وخاتم المرسلين سيدنا محمد وعلى آله وأصحابه أجمعين. أما بعد، حضرات، حج بیت اللہ حکمتیں کیا ہیں؟ ایک اور ویڈیو آپ کی خدمت میں پیش کی جا رہی ہے. ہمارا موضوع ہے احرام کی حکمت. احرام کی کیا حکمت ہے؟ یہ جو انسلا کپڑا یا بے سلا کپڑا یا احرام کی دو چادریں معتمرین یا حجاج اوڑھ لیتے ہیں اور ان کی پابندیاں کچھ عائد ہو جاتی ہیں، ان میں کیا حکمتیں ہیں، یہ کیوں ضروری ہے اور یہ احرام کی چادریں کیوں پہنی جاتی ہیں، اس کی کیا اسرار اور رموز ہیں، اس موضوع پہ میں آپ کے سامنے چند باتیں رکھنا چاہوں گا. حضرات، احرام در حقیقت حج یا عمرہ کے ارادے سے تلبیہ پڑھ کر حالت احرام میں داخل ہونے اور حج یا عمرہ شروع کرنے کا نام ہے. احرام اصل جو ہے وہ ان چادروں کو نہیں کہا جاتا، بلکہ وہ حالت یا کیفیت یا نیت ہے جس کو احرام کہتے ہیں اور جس کے لیے یہ لباس پہننا ضروری ہے. اس کے فوراً بعد، حالت احرام میں داخل ہونے کے فوراً بعد، حاجی پر کچھ پابندیاں عائد ہو جاتی ہیں، جن میں سے ایک پابندی یہ ہے کہ وہ سلا ہوا کپڑا نہیں پہن سکتا. اس کی جگہ ستر چھپانے کے لیے اسے دو چادریں اور لینی چاہیے، جنہیں احرام یا احرام کی چادریں کہا جاتا ہے. مزے کی بات یہ ہے کہ احرام کے اس لباس میں یا احرام کی چادروں میں یا احرام کی حالت میں وہ سر ڈھانپنے کا حق یا اختیار نہیں رکھتا، اسے سر کھلا رکھنے کا حکم دیا گیا ہے. اسی طرح عمدہ پوشاک اور نفیس کپڑے چھوڑ کر سفید چادریں پہن کر دربار الہی میں، اور وہ بھی ننگے سر حاضر ہونے میں کیا حکمت ہے؟ حقیقت یہ ہے کہ بڑائی اور کبریائی اللہ تعالیٰ کے لیے سزاوار ہے اور وہی اس کا حق ہے اور وہی اس کے لیے خاص ہے. بندہ مومن کی معراج یہ ہے کہ وہ ابدیت اور خود سپردگی کا مظاہرہ کر کے اللہ کے آگے تذلل اور انکساری کے ساتھ اور کامل عبدیت کے ساتھ پیش ہو. یہ عاجزی اللہ تعالیٰ کو بہت محبوب ہے، یہ درویشی اللہ تعالیٰ کو بہت محبوب ہے. وہ جب اللہ کے آگے اپنی بے بسی ظاہر کرتا ہے، اپنے عز و انکساری کے ساتھ ہاتھ پھیلاتا ہے، تو اللہ تعالیٰ اسے خالی ہاتھ نہیں لوٹاتا، ایسے بندے کو بے انتہا نوازتا ہے. اللہ اپنے منتخب بندوں کو اپنے گھر کی زیارت کے لیے بلاتا ہے اور یہ لوگ اس کی دعوت پر لبے کہتے ہوئے اس کے حرم پہنچ جاتے ہیں. اب یہ حاجی اللہ کے مہمان ہے، اللہ چاہتا ہے کہ انہیں نوازا جائے، اللہ چاہتا ہے کہ ان کی دعائیں قبول کی جائیں، ان پر جود و کرم کی بارش کر دی جائے، ان پر اپنے انعامات کیے جائیں، ان پر عنایات کی جائیں. اسی لیے مطالبہ یہ ہے حجاج سے کہ وہ عمدہ لباس اور پوشاک چھوڑ دیں اور معروف حیعت سے ہٹ کر ایک دو چادروں پر مشتمل لباس کو زیب تن کر لیں اور سر اپنا کھلا رکھیں. حضرات، انسان میں جو معزز ترین عضو ہے، انسان کا جو اشرف ترین عضو ہے، وہ انسان کا سر ہے. یہ جو سر ہے، یہ انسان کا معزز ترین اور اشرف ترین عضو ہے. حکم یہ دیا گیا ہے حاجی اور معتمر کے لیے کہ جب اللہ تعالیٰ کے جناب میں حاضر ہوں تو تذلل اور انکساری کے ساتھ حاضر ہوں، اور تذلل اور انکساری کے لیے مناسب ترین حال یہ ہے کہ ننگے سر اللہ تعالیٰ کے حضور میں حاضر ہوا جائے. یہ بندگی اور عبدیت کا کمال اس کی انتہا ہے کہ بندہ اپنے آقا کے آگے، اپنے مولا کے آگے ذلیل اور عجز اور انکساری کے ساتھ دو چادریں اور کر کھلا سر رکھ کر بغیر سر کو ڈھانپے درویشی کی حالت میں اللہ کے سامنے پیش ہو، تو پھر اللہ تعالیٰ اس کو اسے رد نہیں کرتا. اور روایت میں آتا ہے کہ اللہ تعالیٰ ایسے بندوں پر فخر کرتا ہے اور اپنے فرشتوں کے سامنے ان کی پراگندہ حالی جو ہے نا، اس کا ذکر کرتے ہوئے فرشتوں سے کہتا ہے کہ یہ مجھ سے کیا چاہتے ہیں، تم گواہ رہو کہ میں نے انہیں بخش دیا ہے. اس لباس میں یکسانیت ہے. یہ تمام عازمین، جتنے بھی حاجی ارض مقدس میں جمع ہوتے ہیں، उनमें गरीब भी हैं, अमीर भी हैं, उनमें गारे उनमें काले भी हैं, उनमें गोरे भी हैं, उनमें पढ़े लिखे भी हैं, हर किस्म के लोग, हर नस्ल, हर जात, हर रंग और हर तबके से ताल्लुक़ रखने वाले लोग यहाँ पर आते हैं। उन तमाम लोगों के अंदर एक यकसानियत पैदा करने के लिए, वहदत पैदा करने के लिए उन सबको हुक्म दिया गया है कि अल्लाह के सामने उम्दा और खुश लिबास छोड़कर आजाना लिबास इख्तियार करें, कि ये हज का शार और उन सब का जो है ना एक एक एक, एक मुश्तरका लिबास बन जाता है, जो किसी भी और तरह के सिले हुए लिबास में वो कैफियत पैदा नहीं की जा सकती जो अहराम के लिबास में पैदा की जाएगी की जाती है। हजरत, लिबास अहराम हाजी के अंदर इज्ज़ इंकसारी और तजल्लुल का मज़हर होने के अलावा इसका एक फ़ायदा ये है कि हाजी के अंदर एक नया शऊर पैदा करता है। ये जो अहराम का लिबास है, ये एहसास पैदा करता है कि वो शाही दरबार में हाजिर हो रहा है, और अहराम की ये हालत और कैफियत हाजी को हर वक्त याद दिलाती है कि वो एक अहम इबादत को अदा कर रहा है। वो हुदूद व क़ुयूद से आज़ाद नहीं, ममनुआत अहराम से बचते हुए हज को बेहतर तरीके से अदा करने में उससे अगर कोई गफलत हो जा रही है तो वो उसको दूर करने की कोशिश करेगा, कि यही असल फ़ायदा अहराम का है। अहराम की वही हैसियत है जो नमाज में तकबीर तहरीमा की है। जिस तरह से तकबीर तहरीमा कहकर आदमी हालत नमाज में दाखिल होता है, उसी तरह से अहराम ओढ़ कर आदमी हालत हज में दाखिल होता है। ये जिस तरह से तकबीर तहरीमा एक इंसान को एक नई फिज़ा में पहुंचा देती है, एक नया शऊर इंसान के अंदर पैदा करती है कि वो एक कैफियत से दूसरी कैफियत को मुंतकिल हो जाता है, उसी तरह से अहराम जो है वो एक आज़िम को, एक हाजी को एक कैफियत से उठाकर दूसरी कैफियत तक ले जाता है, और एक हालत से उठाकर उसे दूसरी हालत तक ले जाता है। लिबास अहराम का एक और फ़ायदा और उसकी हिकमत ये भी है कि ये इंसान को कफन की चादरें याद दिलाता है। ये जो अहराम का लिबास है, उस वक्त कफन की चादर इंसान को उस वक्त पहनाई जाती है जब वो इस दुनिया से रुखसत हो रहा हो और इस दुनिया के ज़ेब व ज़ीनत को छोड़कर अल्लाह ताला से मुलाकात के लिए दूसरे आलम को मुंतकिल हो रहा हो। अहराम की यह हालत हाजी को याद दिलाती है कि मौत के बाद सफ़र आखिरत में भी तुम्हें इसी तरह का लिबास पहनाया जाएगा। जिस तरह जब वो गुसल करता है तो उसे याद दिलाया जाता है कि तुम उस वक्त जब आलम एक आलम से दूसरे आलम को मुंतकिल हो जाओगे तो इसी तरह से तुम्हें गुसल दिया जाएगा। जब वो अहराम की चादरें पहनता है तो उसे याद दिलाया जा रहा है, उसके तसव्वुर में ये बात पैदा करने की कोशिश की जा रही है कि मरने के बाद इसी तरह से तुम्हें गुसल दिया जाएगा और इसी तरह का बेसिला हुआ लिबास तुम्हें पहनाया जाएगा। हजरत, ये जो ममनुआत अहराम है, ममनुआत अहराम पहनने के बाद उस पर कुछ पाबंदियां आयद हो जाती हैं। ममनुआत अहराम आज़िम और हाजी को इस बात का आदि बनाती हैं कि जिस तरह से हालत अहराम में जायज़ चीज़ें उसके लिए नाजायज़ हो गई हैं, इसी तरह से हज अदा करने के बाद जो नाजायज़ चीज़ें थी वो वाकई उसकी ज़िंदगी में नाजायज़ हो जाएं, जो हराम चीज़ें थी वो वाकई उसकी ज़िंदगी में हराम हो जाएं, जिन चीज़ों से अल्लाह ने मना किया है वो वाकई उसके लिए मना की जाए, वो अपने ऊपर उन चीज़ों को हराम कर ले जिनको अल्लाह ताला ने हराम करार दिया है। तो ये जो लिबास है अहराम का, इसके अंदर ये खूबी, ये कमाल और ये सिर और ये रमज है कि जिस तरह से आदमी नमाज की हालत में दाखिल होता है तकबीर तहरीमा के साथ, उसी तरह से आदमी एक हालत से दूसरी हालत को मुंतकिल होता है, और उसके अंदर बहुत सारी तरबियत का सामान भी है कि मौत की याद भी उसे आती है और कफन की चादरें भी उसे याद आती हैं, एक यूनिफॉर्मलिटी भी आती है कि तमाम हाजी एक जैसे हैं, ख्वाह दुनिया के तकसीम के मुताबिक उनके अंदर फ़र्क क्यों ना हो, लेकिन यहाँ पर मशायर मुकद्दसा में, मक्का मुकर्रमा में और मशायर मुकद्दसा में वो एक तरह के हैं, एक जैसे हैं, फ़र्क उनके अंदर सिर्फ तकवा का है। और जिस तरह से हालत अहराम में उस पर पाबंदियाँ आयद हो जाती हैं, इससे तरबियत दी जा रही है कि बाद की ज़िंदगी में भी तुम पर कुछ पाबंदियाँ अल्लाह ताला ने आयद की हैं, उन पाबंदियों पर जो है ना सख्ती से अमल करें और उन पाबंदियों पर जो है ना अमल पैरा हो जाएं, जो चीज़ें अल्लाह ने हराम कर दी हैं उनको हराम माने और जिनको ना करने का हुक्म दिया है उनसे दूर हो जाएं। अल्लाह ताला से दुआ है कि इन चीज़ों को पर अमल करने वाला बनाए।
نعمك لك الملك لا شريك لك لبيك اللهم لبيك لبيك لا شريك لك لبيك إن الحمد لله.